आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
कसतो मो बलिदान दियो मानो जातिलाई, चाहन्छु म प्रभु यसको अनमोल बलिदान दियो मानवजातिलाई कसको
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। मित्र, म आशा गर्दछु कि तपाईँहरूले यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। म आशा गर्दछु यसरी नै आउने दिनमा पनि आत्मिक कुराहरू तपाईँले यो बाइबल अध्ययन कार्यक्रमबाट सिक्नुहुनेछ अनि तपाईँहरूले प्राप्त गर्नुभएका आशिषहरू हामीसँग पनि पत्र मार्फत इमेल मार्फत लेखेर पठाउन सक्नुहुनेछ र हामी पनि थाहा पाउन सक्नेछौ र परमेश्वरलाई धन्यवाद दिन सक्नेछौ। यो सोच्दै कि हाम्रो परिश्रम व्यर्थमा गइरहेको छैन तर कसैको जीवनमा प्रभाव पारिरहेको छ, यो थाहा पाएर हामी पनि परमेश्वरलाई धन्यवाद दिन सक्नेछौ र प्रभुमा आनन्दित हुन सक्नेछौ। श्रोता, म आशा गर्दछु आज पनि तपाईँहरू आफ्नो रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ अध्ययनको लागि। त आज पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा दोस्रो इतिहास 29 र 30 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ हिजकियाको शासनकाल अवधिमा आत्मिक जागृति, जुन दक्षिणी यहुदाका राजा थिए र दक्षिणी यहुदाका राज्यमा त्यसबेला स्थान लिएको थियो त्यो जागृतिले। तपाईँले सोच्नुभयो होला कि आहाजको शासनपछि यहुदा राज्यको निम्ति कुनै आशा छैन, तिनीहरूको स्रोतहरूको खाली गरिएको थियो, तिनीहरूलाई युद्धमा हराइएका थिए, पराजित गरिएका थिए, तिनीहरू असुरीहरूद्वारा विश्वासघात गरिए। अनि तपाई सोच्नुहुँदो हो अब कुनै पनि हालतमा तिनीहरूको निम्ति आशा छैन। तर त्यस्तो नाजुक समयमा हिजकिया त्यस राष्ट्रमा आए किनभने तिनी परमेश्वरका मानिस हुन्। दोस्रो इतिहास 29 अध्यायको एक पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, हिजकियाका राजगद्दी आरोहण गर्दा 25 वर्षका थिए, तिनले यरूशलेममा 29 वर्ष राज्य गरे। तिनको आमाको नाउँ जकुरायकी छोरी अबिया थियो। उसका दुवै बाजे र आमाको यहाँ उल्लेख गरिएको छ, तर यहाँ उसको पिताको नाउँको उल्लेख गरिएको छैन, जो आहाज थिए। यो स्पष्ट छ कि हिजकियासँग ईश्वरीय भक्त आमा र ईश्वरीय भक्त बाजे थिए र तिनीहरूले यस जवान मानिसलाई प्रभाव पारेका थिए। दुई पदमा भनिएको छ, आफ्ना पुर्खा दाउदले गरे झै परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही तिनले गरे। दोस्रो राजाको पुस्तकमा हामीले विवरणसहित यस हिजकिया राजाको अन्तर्गत आएको आत्मिक जागृतिको देखिसकेका छौ। दोस्रो राजा 18 अध्याय 4-7 पद म पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, हिजकियाले नै डाँडा डाँडाहरूमा भएका पूजा गर्ने थानहरू हटाए, पवित्र खामाहरूलाई टुक्रा टुक्रा पारे र अस्तारोत देवीलाई ढाले र मोसाले बनाएको पित्तलको साँपलाई टुक्रा टुक्रा पारे, किनभने त्यस बेलासम्म इसरायलीहरू त्यसको निम्ति धूप बाल्थे। तिनीहरूले त्यसलाई नहुस्तान भन्दथे। तिनले इसरायलको परमेश्वरमाथि भरोसा राखे। यहुदाका सबै राजाहरूमध्ये तिनका पछि आउने अथवा तिनी अघि जाने कुनै पनि तिनी जस्ता भएनन्। तिनी परमप्रभुका भक्त भइरहे र आफ्नो भक्त देखाउनमा तिनी पछि हटेनन्। मोसालाई परमप्रभुले दिनुभएका आज्ञाहरू तिनले पालन गरे। यसैले परमप्रभु तिनीसँग रहनुभयो र तिनले गरेका सबै कामहरूमा तिनी सफल भए। जब तपाईँ दाउद राजापछि यहुदाका 21 जना राजाहरूको सूची र तिनीहरूको बारेमा पढ्नुहुन्छ, हिजकिया सबभन्दा महान राजा थिए। तिनीभन्दा महान राजा कोही थिएनन्। तिनी महान विशिष्ट परमेश्वरका भक्तजन थिए, जो परमेश्वर कहाँ पूर्ण रूपमा समर्पित जन थिए। म विश्वास गर्दछु कि उसले एक सबभन्दा ठूलो आत्मिक जागृतिको अगुवाई गरे, अनि त्यहाँ अरू पनि महान आत्मिक जागृतिहरूले स्थान लिएथे। मैले उल्लेख गरिसकेको छु कि उसको आत्मिक जागृतिको बारेमा दोस्रो राजामा उल्लेख गरिएको छ। यहाँ दोस्रो इतिहासमा जुन परमेश्वरको दृष्टिकोणबाट लेखिएको हो, चार लामा अध्यायहरू हिजकियाको बारेमा उल्लेख गर्दै समर्पित गरिएको छ। यो स्पष्ट छ कि परमेश्वर निश्चय नै हिजकियामाथि अति नै प्रसन्न चित्तको हुनुहुन्थ्यो। उही समयमा यसैया अगमवक्तासँग पनि आफ्नो पुस्तकको बीच भागमा थुप्रै अध्यायहरूमा हिजकियाको बारेमा उल्लेख गरेका छन्, जुन अगमवाणीक नभएर ऐतिहासिक हुन्। परमेश्वरको वचनमा तीनपल्ट यस मानिसको र उसले अगुवाई गरेको महान आत्मिक जागृतिको बारेमा हामीलाई सूचित गरिएको छ। इतिहासको पुस्तकमा हामीलाई सकारात्मक कुराहरू भनिएको छ, जुन उसले आराधनाको पूजाको पुनस्थापन गर्न गरेथे। राजाहरूको पुस्तकमा हामीलाई नकारात्मक कुराहरू भनिएको छ, जुन उसले गर्नु परेको थियो। उसले डाँडाहरूमा खड़ा गरिएका स्थापित वेदीहरू हटाउनु पर्दथ्यो र प्रतिमाहरूको साथै मोसाले बनाएको पित्तलको साँपको ध्वस्त पारेका थिए, किनभने मानिसले अझैसम्म त्यसमा धूपहरू बालिरहेका थिए। उसले ठेस र बाधा पुर्याउने कुराहरूको खत्तम गर्नु परेको थियो। त्यो केवल पित्तलको टुक्रा थियो। त्यहाँ एक समय थियो जब मानिसहरूले त्यस पित्तलको साँपमा विश्वासमा हेरे, परमेश्वरको प्रतिज्ञाहरूको विश्वास र भरोसा गर्दै, तब त्यो पित्तलको साँप ती व्यक्तिहरूको निम्ति शारीरिक उद्धारको आधार भएथ्यो, जसलाई विषालु साँपले डसेका थिए। अहिले त्यो पूजाको खास आधार वस्तु भयो, त्यो प्रतिमा बन्यो, अनि यो मानिसहरूको निम्ति बाधा दिने कुरा बनिरहेको थियो। आज त्यहाँ थुप्रै मानिसहरू छन् जो क्रुसको प्रतीकको पूजा गर्दछन्। तिनीहरू विश्वास गर्दछन् कि यदि आफूसँग क्रुस राखे, यसमा निश्चय नै केही सद्गुण छ। मेरो मित्र, अरू त के, पहिलेको ख्रिस्ट टाँसिएको खास ओरिजिनल क्रुस तपाईसँग भए पनि त्यसमा कति पनि सद्गुण छैन। मित्र, अहिले इतिहासको पुस्तकमा हामीलाई हिजकियाको सुधारहरूको सकारात्मक पक्ष दिइएका छन्। तीन पदमा भनिएको छ, आफ्नो राजकालको पहिलो वर्षको पहिलो महिनामा तिनले परमप्रभुको मन्दिरका ढोकाहरू खोलेर तिनलाई मर्मत गरे। यो कुराको याद राखौं कि आहाजले परमेश्वरको मन्दिरको ढोकाहरू बन्द गरेथे। कोही पनि यसको प्रयोग गरिरहेका थिएनन्। हिजकिया राजाले शासन गर्न आरम्भ गरेको तुरन्तै उसले मन्दिरको ढोकाहरू खोले। धेरै लामो समयपछि ती ढोकाहरू पहिलोपल्ट खोलिए। अहिले हिजकियाले हरेक कुरालाई शुद्ध गर्न आज्ञा दिन्छन्। चार र पाँच पदमा भनिएको छ, तिनले पुजारीहरू र लेबीहरूलाई ल्याएर पूर्वपट्टिको चोकमा भेला गराए र तिनीहरूलाई भने, हे लेबी हो, मेरो कुरा सुन। तिमीहरू अहिले आफू आफूलाई पवित्र गर। परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको मन्दिरलाई पवित्र पार र पवित्र स्थानबाट अपवित्र कुरा हटाइदेऊ। हिजकिया भन्छन्, तिमीहरू आफू आफूलाई पवित्र गर। तिनीहरू पवित्र जीवनयापन, इमानदारीता र विश्वासयोग्यतामा फर्किन आवश्यक थिए। तिनीहरू आफैलाई अलग गरिनु पर्दथ्यो। यही नै केही कुरा थियो जुनको आवश्यक थियो। म सोच्दछु कि आज हामीलाई उही कुराको आवश्यक पर्दछ। छ र सात पदमा भनिएको छ, हाम्रा पुर्खाहरू त विश्वासघाती भएर परमप्रभु हाम्रा परमेश्वरको दृष्टिमा जे कुरा खराब थियो त्यही नै तिनीहरूले गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँको वासस्थानको केही वास्तै गरेनन्। तिनीहरूले त उहाँतिर आफ्ना पीठ फर्काए। तिनीहरूले दलानका ढोकाहरू बन्द गरिदिए र बत्ती बाल्न पनि छोडिदिए। तिनीहरूले इसरायलका परमेश्वरको पवित्र स्थानमा धूप बाल्न र होम बलि चढ़ाउन छोडिदिए। उसले सारा दोष आफ्ना पिता पुर्खाहरूमाथि हाले। तिनीहरूको पापको कारण आफैले आफैमाथि आपत्तिहरू दुःख कष्टहरू ल्याएथे। त्यही नै हिजकिया भनिरहेका छन्। आठ र नौ पदमा भनिएको छ, आठ र नौ पदमा, यसै कारण परमप्रभुको क्रोध यहुदा र यरूशलेममाथि परेको छ र उहाँले तिनीहरूलाई घृणा आतंक र हाँसोको पात्र तुल्याउनु भएको छ। ती तिमीहरू आफै देख्दछौ। त्यसले गर्दा नै हाम्रा पुर्खाहरू तरवारले मारिए र हाम्रा छोराछोरीहरू स्वास्नीहरू कैदमा छन्। अहिले हिजकिया आफ्नो हृदयमा भएका कुरा तिनीहरूलाई बताउँछन्। दश पदमा भनिएको छ, अब मेरो इच्छा यही छ कि हामीहरूबाट उहाँको क्रोध हटाउनलाई हामीले परमप्रभु इसरायलका परमेश्वरसँग एउटा करार बाँध्नुपर्छ। निम्न पदहरूमा हामी देख्छौ कि मन्दिरमा आराधना पुनस्थापन गरिन्दछ। त्यसपछि बीस र एक्काइस पदमा भनिएको छ, राजा हिजकिया बिहान सबेरै उठी शहरका अधिकारीहरूलाई भेला गराएर परमप्रभुको मन्दिरमा उक्लेर गए। तिनीहरूले सातवटा साँडे, सातवटा भेडा र सातवटा थुमा ल्याए अनि राज्य पवित्र स्थान र यहुदाको लागि पाप बलिको निम्ति सातवटा बोका ल्याए। राजाले हारूनको वंशका पुजारीहरूलाई यी सबै परमप्रभुको वेदीमा चढ़ाउने हुकुम गरे। हिजकियाले असल उदाहरणको स्थापन गरे। उसले परमेश्वरको निम्ति सार्वजनिक स्ट्यान्ड लिए। म विश्वास गर्दछु कि यो नै कुरा हो आज हामीलाई आवश्यक छ। परमेश्वरको जनहरूले परमेश्वरको निम्ति सार्वजनिक स्ट्यान्ड लिन आवश्यक छ। उहाँको निम्ति खड़ा हुन आवश्यकता छ सार्वजनिक रूपमा। पुजारीले सबै इसरायलको निम्ति होम बलि र मेल बलि चढ़ाएर प्रायश्चित गरे। संगीत फेरि मन्दिरमा आराधनाको निम्ति ल्याइयो, जुन हामी पद चौबीसदेखि पैंतिस पदसम्म देख्छौ। सम्पूर्ण भीड़हरूले परमेश्वरको स्तुति प्रशंसा र आराधना गरे। छत्तीस पदमा भनिएको छ, परमेश्वरले आफ्नो प्रजाको निम्ति गर्नुभएको काम र त्यो यति चाँडै पूरा भएकोले हिजकिया र सबै मानिसहरू खुशी भए। यहाँ अर्को अद्भुत कुरा छ जुन हिजकियाले गरेथे। यो कुराको ध्यान दिनुहोस्, उसको पिता आहाजको उत्तरी राज्य इसरायलको विरूद्धमा युद्ध भएथ्यो अनि इसरायलले धेरैजना यहुदाबाट कैद बनाई लगेका थिए। तपाईँ सोच्नुहुँदो हो कि हिजकिया राजा बन्ने बित्तिकै उसले आफ्नो हृदयमा बदलाको भावना बोके। तर यो कुराको ध्यान दिनुहोस् कि उसले परमेश्वरको मन्दिरको ढोका खोलेपछि, परमेश्वरको आराधना पूजाको पुनस्थापन गरेपछि र उसले आफ्नो सार्वजनिक साक्षी दिएपछि उसले उत्तरी राज्य इसरायलमा परमेश्वरको आराधना गर्नको निम्ति आउनलाई निमन्त्रण पठाउँछन्। हामी पढ्छौं तीस अध्याय एक पदमा, हिजकियाले यरूशलेममा परमप्रभु इसरायलका परमेश्वरको निम्ति निस्तार चाड परमप्रभुको मन्दिरमा मान्न आउन भनी निम्तो दिएर सबै इसरायल र यहुदाका समाचार पठाए अनि एप्राइम र मनस्सेलाई पनि चिठीहरू पठाए। अनि दुई पदमा, राजा तिनका अधिकारीहरू र यरूशलेममा भेला भएका सबै समुदाय दोस्रो महिनामा निस्तार चाड मनाउन सहमत भएका थिए। हामीले देख्यौं कि हिजकियाले उत्तरी राज्य इसरायलमा निस्तार चाड मनाउन निमन्त्रण पठाउँदा धेरैजनाले इन्कार गरे तापनि धेरैजना निस्तार चाड मनाउन आए। अनि पन्ध्रदेखि सत्र पदमा हामी पढ्छौं, तिनीहरूले दोस्रो महिनाको चौथौं दिनमा निस्तार चाडको थुमा मारे। पुजारीहरू र लेबीहरू साह्रै लज्जित भए। तिनीहरूले आफू आफूलाई शुद्ध गरे र परमप्रभुको मन्दिरमा होम बलि ल्याए। तब परमेश्वरका जन मोसाले दिएको व्यवस्था अनुसार तिनीहरू आफ्नो नियत स्थानमा बसे। लेबीहरूबाट लिएको रगत पुजारीहरूले वेदीमा छर्के, तर समुदायका धेरैजनाले आफू आफूलाई शुद्ध गरेका थिएनन्। यसै कारण परमप्रभुको सामुने आफ्नो आफ्नो थुमा पवित्र गर्न नसक्ने यी अशुद्ध भएका सबैको निम्ति लेबीहरूले निस्तार चाडका थुमाहरू मार्नु पर्यो। मानिसहरू पूरा इसरायलभरिबाट आए र तिनीहरूमध्ये कोही चाहिँ आफूलाई शुद्ध गरेका थिएनन्। अनि अठारदेखि बीस पदमा हामी पढ्छौ, एप्राइम मनस्से इसाखार र जबुलुनबाट आएकाहरूमध्ये धेरैजना विधिपूर्वक शुद्ध भएका थिएनन्। तापनि तिनीहरूले अनियमित रीतिले निस्तार चाड माने। तर हिजकियाले यसो भनेर तिनीहरूका निम्ति प्रार्थना गरे, पवित्र स्थानका शुद्धिकरणको नियम त्यसले पालन गरेको छैन भने पनि परमप्रभु त्यसका पुर्खाहरूका परमेश्वरलाई खोज्न संकल्प गर्ने हरेकलाई परमप्रभुले क्षमा गरून्। अनि परमप्रभुले हिजकियाको प्रार्थना सुन्नुभयो र मानिसहरूलाई निको पार्नुभयो। मित्र, म सोच्दछु कि यो नै एक प्रिय कुरा हो जुन हिजकिया राजाले गरे। जब उसले उत्तरी राज्य इसरायलको मानिसहरूलाई निमन्त्रण पठाए, धेरैजना विभिन्न कुलहरूबाट यरूसलेममा आराधना गर्न आए। तर तपाईँ देख्नुहुन्छ कि यी मानिसहरू तिनीहरूको जीवनभरि परमेश्वरको वचन रहित थिए, परमेश्वरको वचन बेगर थिए। तिनीहरू उत्तरी राज्यमा प्रतिमा पूजाको स्थानमा रहेका थिए, तैपनि तिनीहरूसँग परमेश्वरको सेवा गर्न र उहाँको आज्ञा पालन गर्न भोक र प्यासा थियो। जब तिनीहरू निस्तार चाड मनाउन दक्षिणी राज्य यहुदामा आउँदा तिनीहरू आफूलाई शुद्ध गर्नु पर्दथ्यो र आफ्नो हृदयहरू निस्तार चाडको निम्ति तयार पार्नु पर्दथ्यो। तर तिनीहरूले त्यो केही गरेका थिएनन्। तिनीहरू अगाडि गएर आफू शुद्ध पवित्र हुनु पर्दछ भन्ने कुरा थाहा नपाइकन निस्तार चाडको प्रसाद खाए। जब यो कुरा हिजकियालाई भनियो, उसले तिनीहरूको निम्ति प्रार्थना गरे। भनिएको छ विस्पदमा, अनि परमप्रभुले हिजकियाको प्रार्थना सुन्नुभयो र मानिसहरूलाई निको पार्नुभयो। के यो अति नै प्रिय सुन्दर कुरा होइन र जुन उसले तिनीहरूको निम्ति गरे? यो तिनीहरूको पक्षबाट अनभिज्ञताको कुरा थियो। तिनीहरूलाई यो कति पनि थाहा थिएन, तर तिनीहरूको हृदयहरूले परमप्रभुलाई खोजी गरिरहेका थिए। तर तिनीहरूलाई थाहा थिएन वा बुझेका थिएनन् कि तिनीहरू पवित्र वा शुद्ध हुनु पर्ने थियो। परमप्रभुले हिजकियाको प्रार्थनाको सुन्नुभयो र मानिसहरूलाई चंगाई गर्नुभयो। यसले यो कुराको प्रकट गर्दछ कि रीति संस्कार धर्म कृत्य त्यति धेरै महत्वपूर्ण छैन। परमेश्वर मानिसको हृदयहरूको स्थितिको रुचि लिनुहुन्छ। कस्तो अद्भुत महिमित पाठ यहाँ छ। 21 पदमा भनिएको छ, यरूसलेममा उपस्थित भएका इसरायलीहरूले 7 दिनसम्म ठूलो रमहाटको साथ अखमिरे रोटीको चाड मनाए, अनि लेबीहरू र पुजारीहरूले नथाकिकनै परमप्रभुका बाजारको साथ दिनहुँ खुब जोशसँग परमप्रभुको प्रशंसा गरे। तिनीहरूले त्यस्तो सुन्दर समयको बडो जोश, खुशी, उल्लास र आनन्द उठाइरहेका थिए कि तिनीहरूले अर्को दिन, अर्को एक हप्ताको लागि त्यो चाडलाई बढ़ाउन निर्णय गरे। अनि त्यस पदमा भनिएको छ, सारा समुदाय अरू 7 दिनसम्म चाड मान्न सहमत भए, यसकारण तिनीहरूले रमहाटसित अरू 7 दिन चाड मनाए। अनि 26-27 पदमा भनिएको छ, 26-27 यरूसलेममा ठूलो रमहाट भयो, किनभने त्यस्तो त इसरायलका राजा दाऊदका छोरा सुलेमानको पालोदेखि यसो त्यहाँ भएको थिएन। पुजारीहरू र लेबीहरू मानिसहरूलाई आशीर्वाद दिन खड़ा भए, अनि परमेश्वरले पुकारा सुन्नुभयो, किनकि तिनीहरूको प्रार्थना स्वर्गमा परमेश्वरको पवित्र वासस्थान समय पुगी। ओ, त्यो कस्तो हर्षित, आनन्दित, उल्लासको अवसर थियो। तिनीहरूले परमेश्वरलाई सत्यता र आत्मामा पूजा गरिरहेका थिए, आराधना र स्तुति प्रशंसा गरिरहेका थिए जुन परमेश्वरद्वारा ग्रहण भयो। आज प्रभु त्यस्तै किसिमको स्तुति प्रशंसा आराधनाको खोजी गर्नुहुन्छ। अर्को दिनमा हामी अन्य हिजकियाका सुधारका कामहरूको देख्नेछौ। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
यहाँ सँगै लाने जीवन हो यो हाम्रो बिदाने के नै छ र यहाँ सँगै लाने नान्दै आयो हामी नान्दै जान्छौ नान्दै आयो हामी नान्दै जान्छौ न केही ल्यायो न केही लान्छौ
प्रिय श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।